أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آج کا یہ جمعہ بھی ہم برٹش کولمبیا ہی میں پڑھ رہے ہیں اور یہ برٹش کولمبیا میں پڑھا جانے والا تیسرا جمعہ ہے برٹش کولمبیا کی سیر کا بہانہ لطف الرحمان صاحب کی ایک دعوت بنی جنہوں نے ہمیں برٹش کولمبیا کے ساتھ واقع امریکن علاقہ جو سب سے زیادہ شمالی علاقہ کہلاتا ہے اس کے دیکھنے کی دعوت دی. اس علاقے کے متعلق میں گزشتہ خطبے میں کچھ بیان کر چکا ہوں. خوبصورت بھی ہے اور کئی جگہ خوبصورت نہیں بھی, مگر خوبصورتی محدود ہے اور اگرچہ بہت غیر معمولی خوبصورتی بھی دیکھنے میں آئی مگر اس کے محدود ہونے کا احساس بھی ساتھ رہتا ہے. اس پہلو سے میں ان کو چھیڑتا رہا, ان کے خاندان کو, کہ الاسکا کی وہ بات نہیں جو ناروے کی تھی, حالانکہ بعض علاقے واقعتاً بہت خوبصورت تھے, مگر وہ جو کہتے ہیں کہ ہم جس پہ مر رہے ہیں وہ ہے بات ہی کچھ اور, تم سے جہاں میں لاکھ سہی تم مگر کہاں. وہ آواز دل سے جہاں تک ناروے کے شمال کا تعلق ہے بار بار اٹھتی رہی, مگر بہرحال الاسکا بھی ایک اچھا علاقہ ہے اور آپ میں سے جن کو توفیق ہو ان کو جانا چاہیے. بہت سے مقامات واقعتاً دیکھنے کے قابل ہیں اور ان کی اپنی ایک تہذیب ہے, اپنا ایک تمدن ہے, اپنا ایک جغرافیہ اور اس کی آب و ہوا. یہ عام حالات میں شمالی علاقوں سے بالکل مختلف ہے. بہرحال وہاں سے واپسی پر پھر ہمیں یہ برٹش کولمبیا دکھانے کے لیے لے گئے اور سب بچوں کی نظریں مجھ پر لگی ہوئی تھیں کہ اب بتائیں یہ اس زیادہ خوبصورت ہے کہ نہیں ناروے سے. میں ان سے کہتا رہا کہ میرا امتحان نہ لو, اتنا کافی ہے کہ بہت خوبصورت ہے. مگر ہمارے واقعہ یہ ہے کہ برٹش کولمبیا کے وہ علاقے جو میں اب تک دیکھ چکا ہوں ان کا البرٹا کے خوبصورت علاقوں سے کوئی بھی, ان کی کوئی بھی نسبت نہیں. البرٹا جو کیلگری کے گرد علاقہ ہے البرٹا میں, اور اسی میں سے ایک جسپر پارک بھی ہے, بینف کا علاقہ ہے, ان علاقوں کی جو ہم نے سیر کی تھی تو ہماری فیملی, ہمارے بچوں نے اس کا نام ناروے ٹو رکھا ہوا تھا اور غیر معمولی حسن ہے, اس میں کوئی شک نہیں ہے. اللہ تعالیٰ کی شان, اس کی صنعت اس حیرت انگیز طریق پر ظاہر ہوتی ہے کہ انسان کو کچھ کہنے کی بھی سکت باقی نہیں رہتی کہ یہ کیا چیز دیکھ رہے ہیں. مگر وہاں پھر کر گہرائی سے دیکھنا چاہیے. بڑی سڑکوں سے گزرنے سے خوبصورتی تو دکھائی دے گی مگر علاقے کی اصل شان نظر نہیں آتی. تو اس پہلو سے میں اس خاندان سے معذرت کے ساتھ ایک دفعہ پھر یہ عرض کروں گا کہ آپ وہ بھی دیکھیں جو ہم نے دیکھا ہوا ہے, جس کی یادیں بار بار ستاتی ہیں, پھر بعد میں کسی وقت مقابلے ہوں گے. ब्रिटिश कोलंबिया की एक शान तो बहरहाल माननी पड़ती है कि ये इतनी बड़ी रियासत है कि सारे पाकिस्तान से इसका रकबा ज़्यादा है, और इंग्लिस्तान की तीन मशहूर ना अमेरिका की तीन मशहूर रियासतों से भी उनके इज्तमाई रकबे से इसका रकबा ज़्यादा है। इस पहलू से मैंने जो जायज़ा लिया था उसकी तफसील ये बनती है कि ब्रिटिश कोलंबिया 947,800 मुरब्बा किलोमीटर पर फैली पड़ी है। पाकिस्तान का कुल रकबा 796,095 मुरब्बा किलोमीटर है। इसमें अगर कश्मीर को भी शामिल कर लिया जाए तब भी वो चंद हज़ार मुरब्बा किलोमीटर ब्रिटिश कोलंबिया से पीछे रहेगा। तमाम आज़ाद कश्मीर का इलाका या निसफ कश्मीर जो कुल कश्मीर का हिस्सा है उसे शामिल करें तो वो 907,000 मुरब्बा किलोमीटर बनेगा, जबकि ब्रिटिश कोलंबिया 947,000 मुरब्बा किलोमीटर है। यूनाइटेड स्टेट्स की जो तीन रियासतें मैंने बयान की थी उनमें एक कैलिफोर्निया है जो बहुत बड़ी और वसी रियासत है, और मादनी खजाइन और बहुत से जरी खजाइन के लिहाज से ये अमेरिका की चोटी की रियासत है, जो अमेरिका को सब्जियां और फल और गोश्त मुहैया करती है और मछली भी, और बहुत फैली पड़ी है। इसको और इसके साथ आप वाशिंगटन स्टेट को और ओरेगन स्टेट को मिला लें तो इन सब का रकबा मिलकर भी ब्रिटिश कोलंबिया से पीछे रहेगा। बस इस पहलू से ब्रिटिश कोलंबिया के रहने वालों को मुबारक हो कि एक बड़ी बहुत बड़ी रियासत के बाशिंदे हैं। इस मुख्तसर जोग्राफियाई जिक्र के बाद अब मैं असल मज़मून की तरफ वापस आता हूँ। बहुत कुछ देखा, बहुत सी खूबसूरती के ऐसे मौके थे जिनमें अल्लाह ताला की तख्लीक की सनत का गहरा दिल पर असर पड़ा, और ये सफ़र खुशगवार गुजरा क्योंकि खूबसूरती भी थी और छेड़छाड़ भी थी, और इनके बच्चों की नज़र जब भी कोई खूबसूरत जगह थी मेरी तरफ उठती थी कि देखें अब क्या कहते हैं। मैं कहता हाँ बहुत अच्छी जगह है, मगर सुनते ही उनकी नज़र नीची हो जाती थी। बहुत मगर मुझसे सुन चुके हैं, मगर वाकईतन जगह अच्छी भी थी और उसका इकरार मुझ पर फ़र्ज है। इस सफ़र में जो बहुत बड़े फ़वाद पहुँचे उनमें से एक वैनकूवर मस्जिद का फ़ायदा है जो मैं अब आपको बताता हूँ। वैनकूवर मस्जिद के मतलब मैंने ये ज़िक्र किया था कि लुत्फुर्रहमान साहब ने इस ख्वाहिश का इजहार किया था कि वो इस मस्जिद को की तमीर में हिस्सा लें, मैं यानी ख़ुद अकेले ही इसमें मस्जिद बनाएं, लेकिन अभी कुछ थोड़ा सा मशरूत सा वादा था इसलिए मैंने गुज़श्ता से पैदस्ता खुतबे में इसका ज़िक्र नहीं किया, लेकिन खुद जुमा से वापसी पर इन्होंने मुझे कहा कि मैंने तो पक्का इरादा ज़ाहिर किया था, अल्लाह ताला फ़ज़ल फरमाए और मुझे तौफीक मिले, और उन्होंने कहा कि मेरे वालिद की भी यही ख्वाहिश थी इसलिए मैं इस वादे को पुख्ता करता हूँ, ये सारी मस्जिद जितनी भी बड़ी हो वो अकेले मुझे बनाने की इजाज़त होनी चाहिए। इस ज़मन में मैंने गौर के बाद वही फैसला दोहराया है जो हमेशा मैं इस मौके पर किया करता हूँ, मसाजिद की तामीर में किसी एक शख्स के सुपुर्द कुल्लियतन उसकी माली ज़िम्मेदारी मैं कभी नहीं करता इस शर्त के साथ कि दूसरे हिस्सा ना ले सकें। अल्लाह के घर की तामीर में हिस्सा लेना एक बड़ी सआदत है, चुनांचे हमेशा गुज़श्ता फैसलों में मैंने यही आखिरी नतीजा निकाला था कि एक शख्स को इजाज़त हो जिस हद तक उसकी तामीर की आखिरी ज़रूरत है वो पूरी करने के लिए तैयार रहे, मगर अगर बाकी जमात हिस्सा लेना चाहे तो उसको मैं रोक नहीं सकता। इस शर्त के साथ मैं इस वादे को मंजूर करता हूँ कि वैनकूवर हो या कनाडा की दूसरी जमातें या अमेरिका की रियासत की दूसरी जमातें, وہ اگر اپنے شوق سے سعادت کی خاطر اس میں کچھ حصہ لینا چاہیں تو ان کو اجازت ہے اور ان کو خوش آمدید کہتا ہوں. چنانچہ میں نے بھی ذاتی طور پر اس میں تبرکاً کچھ حصہ ڈالا ہے, مگر شرط وہی ہے کہ اگر جماعت ایک پیسہ نہ بھی دے یا ایک پیسہ بھی نہ دے تو لطف الرحمان صاحب انشاءاللہ اکیلے ہی اس مسجد کو تعمیر کریں گے, اور جو روپیہ جماعت دے گی اسے مسجد میں ڈال کر باقی ساری ضرورتیں انہی کی طرف سے پوری کی جائیں گی. اللہ تعالیٰ ان کو بہترین جزا دے اور جماعت میں ایسے مخلصین بہت پیدا فرمائے جو بڑے بڑے کاموں کو اکیلے سنبھال لیں. اس ضمن میں ایک عرض میں یہ کرنی چاہتا ہوں کہ جماعت کینیڈا کی مالی قربانی میں میں نے اس دفعہ بہت نمایاں فرق دیکھا ہے, اس پہلو سے کہ پہلے بعض اکیلے ایسے لوگ جو متمول تھے وہ اکثر ان کی ضرورتیں پوری کر دیا کرتے تھے اور یہ سمجھتے تھے کہ جماعت کا چندہ کافی ہو گیا. میں نے امیر صاحب کو چند سال پہلے توجہ دلائی تھی کہ ہمیں لوگوں کی ذات میں دلچسپی ہے نہ کہ مال کے میں دلچسپی. اگر سارے افراد جماعت مالی قربانی میں پیش نہ ہوئے تو بڑا بھاری نقصان ہے. چند عمارتیں مکمل ہونا یہ کوئی اخلاص کی نشانی نہیں, چند آدمیوں کے اخلاص کی نشانی ہے, مگر جماعت محروم رہے گی اور اس کی دینی تربیت میں بھی فرق پڑے گا. اس لیے آپ یہ زور دیں کہ ہر فرد بشر مالی قربانی میں شامل ہو. اس پہلو سے اللہ تعالیٰ کے فضل سے میں نے اس دورے میں بہت نمایاں فرق دیکھا ہے, اور ملاقات کا ایک یہ بھی فائدہ ہے کہ ملاقات کی جو فرشتیں تیار ہوتی ہیں ان میں میری ہدایت کے مطابق اس شخص کی مالی قربانی کا ذکر موجود ہوتا ہے. بہت کم ایسے احباب تھے جو مالی قربانی میں معیار سے گرے ہوئے تھے, نسبت کے لحاظ سے بہت کم تھے, لیکن ان کا بھی اخلاص بہرحال خدا تعالیٰ کے فضل سے بلند تھا. جس کو بھی میں نے توجہ دلائی اس نے بلا تاخیر وعدہ کیا کہ آئندہ کبھی اس معاملے میں مجھے ان سے شکایت نہیں ہوگی. بس جماعت کینیڈا کا مالی نظام معلوم ہوتا ہے مستحکم ہو چکا ہے. اس ضمن میں جو غیر معمولی اخلاص سے خدمت کرنے والے لوگ تھے جنہوں نے شروع میں بہت بوجھ اٹھائے, ان میں سے ایک ایسا ذکر ہے جو میں اپنے طور پر کر رہا ہوں. ان صاحب کی ہرگز یہ خواہش نہیں ہوتی کہ ان کا نام بتایا جائے, مگر ان کی کچھ ایسے حالات ہیں بجلی کی وفات کی وجہ سے غم کے حالات کہ وہ خاندان آپ کی دعاؤں کا خاص محتاج ہے. میری مراد چودھری الیاس صاحب سے ہے. ان کے اندر ایک ایسی خوبی پائی جاتی ہے جو میں ہمیشہ چودھری شاہ نواز صاحب مرحوم کے متعلق بیان کرتا رہا ہوں. حضرت چودھری شاہ نواز صاحب مرحوم کی ایک ایسی عجیب خوبی تھی, خاموش اور دکھاوے سے بالکل پاک, کہ جن لوگوں کو وہ اپنے کاموں میں تربیت دیتے تھے ان کی حوصلہ افزائی کرتے تھے کہ وہ اپنا الگ کام بنائیں, اور کبھی بھی ان سے ادنا سا بھی حسد محسوس نہیں کیا. چنانچہ جماعت میں بہت بڑے بڑے ایسے قربانی کرنے والے لکھ پتی بعض اب کروڑ پتی ہو چکے ہیں, وہ سب چودھری شاہ نواز صاحب کی اس خوبی کا ثمرہ ہیں, اور میں ہمیشہ بڑی عزت کی نگاہ سے اس بات کو دیکھتا تھا کہ خود امیر نہیں بلکہ دوسروں کو امیر بنانے کے لیے ایک دلی تمنا رکھتے تھے اور ہر ایک اپنی اپنی جگہ آزاد ہو جاتا تھا. یہی خوبی الیاس صاحب میں بھی میں نے دیکھی, اور شروع سے ہی میری اس بات پر نظر تھی کہ یہ ایسے احمدی دوستوں کو تربیت دیتے رہے جن میں انہوں نے مادہ پایا, اور تربیت دینے کے بعد ان کو اسی کام میں جو ان کا اپنا کام تھا آزاد چھوڑ دیا اور قطن ذرہ بھی رقابت محسوس نہیں کی. چنانچہ لطف الرحمان صاحب جن کا ذکر بارہا ہو چکا ہے وہ انہی کی اس خوبی کا ثمرہ ہیں. شروع میں ان کو جو آئل فیلڈز وغیرہ کے معاملات میں یعنی تیل کے چشموں کو استعمال کرنے اور ان کی فنی ضرورتوں کو مہیا کرنے میں چودھری محمد الیاس صاحب نے بہت کام کیا ہے, اسی طرح ہمارے ایک اور مخلص دوست ہیں وسیم صاحب، ان کو بھی چودھری الیاس صاحب نے بنایا، اور وسیم صاحب نے بھی بعض ایسے کام خود اپنے ذمہ لیے جو اللہ تعالیٰ کے فضل سے بہت قربانی کا ایک مقام رکھتے ہیں. مشرقی یورپ میں مساجد کی تعمیر کے لیے انہوں نے $15,00,000 اپنی طرف سے پیش کیے اور اصرار کے ساتھ منوا کے چھوڑا. اس میں بھی شرط یہی تھی کہ دوسرے بھی جتنا دیں وہ میں انکار نہیں کروں گا. چنانچہ اللہ کے فضل سے اب وہ رقم سب چندے ملا کر $30,00,000 سے بڑھ چکی ہے، اور اسی قدر ہماری ضرورتیں بھی بڑھ چکی ہیں. تو اللہ تعالیٰ اپنے فضل سے جماعت کی مالی ضرورتوں کو پورا کرنے کے لیے حیرت انگیز کام دکھا رہا ہے. اسی ضمن میں ایک اور بات بھی میں آپ کو بتاؤں کہ جو کتاب میری اس وقت زیر نظر ہے، یعنی جس کا ذکر میں بار بار کرتا رہا ہوں، وہ دراصل میری ساری زندگی کے حصول علم کا ایک خلاصہ ہے. اور وہ خلاصہ آج کل کے زمانے کی ضرورتوں کے اوپر بین ہی اطلاق پاتا ہے. اس پر میں اس لیے زور دے رہا ہوں کہ اس کتاب کی طرف غیر معمولی توجہ کی سبب حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کی ایک تحریر ہے جو میں آپ کے سامنے پڑھ کر سنانا چاہتا ہوں، اور امید رکھتا ہوں کہ آپ میں سے جو بھی توفیق پائے اس کے اوپر پورا اترنے کی کوشش کرے گا. حضرت اقدس مسیح موعود علیہ السلام فرماتے ہیں، میری یہ باتیں اس لیے ہیں کہ تم جو میرے ساتھ تعلق رکھتے ہو اور اس تعلق کی وجہ سے میرے اعضاء ہو گئے ہو، ان باتوں پر عمل کرو اور عقل اور کلام الہی سے کام لو تاکہ سچی معرفت اور یقین کی روشنی تمہارے اندر پیدا ہو اور تم دوسرے لوگوں کو ظلمت سے نور کی طرف لانے کا وسیلہ بنو. اس لیے کہ آج کل اعتراضوں کی بنیاد طبی اور طبابت اور حیث کے مسائل کی بنا پر ہے. یہ وہ بنیادی بات ہے جس کے متعلق ضرورت تھی کہ حضرت اقدس مسیح موعود علیہ السلام کی خواہش کو پورا کرتے ہوئے ان مضامین پر ایک ایسی کتاب لکھی جائے جو دنیا کے اہل علم کو قرآن کی سچائی کا قائل کر سکے اور ان کے پاس جواب نہ رہے. یہ کام پہلے میں تحریک کرتا رہا کہ جماعت کے دوسرے مختلف اہل علم سنبھالیں، لیکن غالباً ان کے بس کی بات نہیں تھی، کیونکہ قرآن کا علم بھی ساتھ ہونا ضروری ہے. حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے عارفانہ کلام کا علم بھی ضروری ہے، اور دنیا کے ان مضامین کا علم بھی ضروری ہے جن کو حضرت مسیح علیہ السلام نے تین لفظوں میں بیان فرما دیا، بنیاد طبی اور طبابت اور حیث. یہ تین سائنسیں ایسی ہیں جو سائنس کے ہر مضمون پر حاوی ہیں. بس آپ نے فرمایا ان پہلوؤں سے جو اعتراض وارد ہوتے ہیں لازم ہے کہ ان کا جواب دیا جائے. ان علوم کی ماہیت اور کیفیت اس لیے لازم ہوا کہ ان علوم کی ماہیت اور کیفیت سے آگاہی حاصل کریں. اب یہ اللہ تعالیٰ کی طرف سے ایک احسان رہا ہے مجھ پر کہ باوجود ان پڑھ ہونے کے ان علوم کی طرف بچپن ہی سے مجھے توجہ رہی ہے، اور ہمیشہ جب بھی کسی رسالے میں یا کسی کتاب میں ایسے علوم دیکھے جو سائنس کی گہرائیوں سے تعلق رکھتے ہیں اور میرے جیسے کم علم آدمی کے لیے بظاہر ان کا سمجھنا ممکن نہیں تھا، مگر اگر دلچسپی ہو تو سائنس کے علوم بہت گہرائی سے سمجھ آتے ہیں. بس ہمیشہ سے مجھے دلچسپی رہی، اور اپنی عمر کا ایک بڑا حصہ ان علوم کی گہرائی تک اترنے میں میں نے صرف کیا، لیکن علم نہیں تھا کہ کیوں ایسا کر رہا ہوں. اب جب کہ یہ کتاب لکھنے کی ضرورت پیش آئی تو میں حیران ہوا کہ وہ ساری باتیں جو میں نے 40-40 سال پہلے بھی پڑھی ہوئی تھیں ان سب کی مجھے ضرورت تھی. ساری زندگی کے میرے علم کی جستجو کا یہ ماحصل ہے، اور اس پہلو سے مجھے خوشی اس بات کی ہے کہ جب بھی کسی متعلقہ حصے کو اس علم کے ماہر کو دکھایا گیا اس نے کبھی اس پہ ایسا اعتراض نہیں کیا कि तुम इसको समझ नहीं सके, असल मुराद कुछ और थी। तो बहरहाल इस किताब के मुतालिक मैं अर्ज कर सकता हूँ कि सुपुर्दम बतो माया खीशरा तो दानी हिसाब कम वीशरा, कि ए अल्लाह तेरे सुपुर्द है। हज़रत मसीह मौऊद अलैहिस्सलाम की ख्वाहिश का इजहार है, ऐसा इजहार है जो कुरान की दुनिया पर बर्थडी को साबित करने वाला है। इसलिए अगर कुछ कमज़ोरी हो गई है और हुई होगी तो अल्लाह ताला उसे सर्फ नज़र फरमाए और आइंदा उसे बेहतर बनाने की हमें तौफीक मिले। इस सिलसिले में एक वाक़या जो बयान के लायक है वो ये है कि मुझे ये ख्वाहिश हुआ करती थी, क्योंकि यकीन था कि दुनिया को इस किताब की ज़रूरत है, कि अगर मुझे $1,00,000 मिल जाए तो इसकी वसी इशात के लिए और गैरों तक माहरीन इल्म के तक इस किताब को पहुंचाने के लिए मुझे बहुत अच्छा, बहुत अच्छी इब्तिदा मिल जाएगी, आगाज़ इसका अच्छा हो जाएगा। और अपनी इस ख्वाहिश का कभी ना किसी से ज़िक्र किया ना इरादा था, लेकिन कल आते हुए मोटर पे एक ख़त मेरे नाम था लुत्फ़ुर रहमान साहब का, उसमें उन्होंने इस ख्वाहिश का इजहार किया कि मैं चाहता हूँ कि अपने वालदैन की तरफ से और अपनी तरफ से $1,00,000 इस तबाह होने वाली किताब के लिए पेश करूँ। अब $1,00,000 का वैसे तो अदद ऐसा है जिसका कोई ख़ास जिक्र की उसकी जिक्र की ज़रूरत नहीं थी, जमात माशाल्लाह करोड़ों से अरबों तक पहुँच रही है, मगर ये $1,00,000 मुझे बहुत पसंद आए क्योंकि एक ख्वाहिश का इजहार था जिसे अल्लाह ताला ने इस तरह पूरा फरमाया। इसलिए मैं समझता हूँ कि एक रंग में एक गैबी तायद भी है और उम्मीद है कि इंशाल्लाह अब जल्द, बहुत जल्द ये किताब तबाह होकर सामने आ जाएगी। इस ज़मन में कल ही मुझे एक किताब मिली है जो रफ़ी साहब जो कैलिफोर्निया से ताल्लुक़ रखते हैं उन्होंने भेजी है। मेरे इल्म में कथित तौर पर ये आ नहीं सके वो कौन से रफ़ी साहब हैं, मगर मुखलिस अहमदी नौजवान हैं और उन्होंने किताब भेजी है जिसका उन्वान है डार्विन्स ब्लैक बॉक्स, यानी डार्विन का काला बक्स, और ये मिखाइल जे ये है कि लिखी हुई किताब है। इस किताब का ताल्लुक उसी मज़मून से है जो मेरी किताब के मज़मून का एक हिस्सा है, यानी सारी किताब साइंस से ताल्लुक नहीं रखती, महज एक हिस्सा है जो ताल्लुक रखता है। और मालूम होता है कि यह किताब इस पहलू से शोहरत पा चुकी है, मगर मैं रफ़ी साहब को इससे दरख्वास्त करूँगा कि आपका शुक्रिया, मैंने अमदन ऐसी तमाम किताबें नहीं पढ़ी, एक भी नहीं पढ़ी, क्योंकि मैं लोगों की मेहनत से फ़ायदा उठाना या उनकी मेहनत चुराना नहीं चाहता था। और ख़ास तौर पर कुरान से ताल्लुक़ में, कुरान के साथ ताल्लुक़ के लिए किताब थी, इसलिए जो कुछ मुझे ज़ाती तौर पर कुरान और साइंस में रब्ता महसूस हुआ वही मैंने लिखा है। इनकी इस मामले में डार्विनिज्म के ख़िलाफ़ बहुत किताबें लिखी गई हैं, लेकिन मैंने उनमें से एक भी अमदन नहीं पढ़ी, क्योंकि मुझे यकीन है कि उनकी एक तर्ज अमल अपनी सी होगी और इस किताब में जो तर्ज अमल इख्तियार की गई है वो बिल्कुल अपनी सी है। और मैं उम्मीद रखता हूँ कि जब ये किताब तबाह होगी तो रफ़ी साहब भी इसी नतीजे पे पहुँचेंगे। बहरहाल नतीजा कुछ भी हो, ये खालिसतन लिल्लाह एक कोशिश है और मैं उम्मीद रखता हूँ कि इसके नतीजे में ज़रूर इल्मी दुनिया में एक इनकलाब बरपा होगा या हिजान बरपा होगा। जहाँ तक जमात अहमदिया कैनेडा के तासुरात हैं, उनमें से एक तासुर मनफी भी है। माली लिहाज से खुदा के फजल से जमात ने बहुत तरक्की की है जैसे कि मैं बयान कर चुका हूँ, लेकिन तरबियत के लिहाज से अभी बहुत तवज्जो की ज़रूरत है। मुझे जो ख़ानदानों से मुलाकात के फ़ायदे पहुँचते हैं उनमें एक ये फ़ायदा भी है कि मैं नौजवान बच्चियों और बच्चों के आसार से अंदाज़ा लगा लेता हूँ कि इनका रुख किस तरफ है। इस दफ़ा जो ख़ानदानी मुलाकातें हुई हैं उनमें खुसूसन अहमदी बच्चियों की तरफ से मेरे दिल को बहुत दुख पहुँचा है, क्योंकि उनकी तर्ज ही ऐसी थी जैसे वो बाहर का रास्ता इख्तियार कर चुकी हैं। उनकी सजावट सज धज और लिबास की तरह और फिर बेपर्दगी, यहाँ तक के सर से पल्लू ढलकता था तो माँ तवज्जो दिलाती थी कि इस शख्स के सामने ना करो, यानी गोया बाहर वैसे फिरती रहो कोई एतराज़ नहीं मगर मेरे सामने सर ढाँप कर बैठो। ये दुरुस्त तरीक नहीं है, ये हकीकत में तकवा के खिलाफ बात है। जिस हालत में आप हैं उसी हालत में मेरे सामने आए, मामूली अदब और एहतराम अपनी जगह हुआ करता है, लेकिन इस किस्म के सर ढांपने से बात नहीं ढक सकती। जो हकीकत है वो तो मुझ पर फौरन जाहिर हो जाती है, दे सर नज़र डालते ही पता चल जाता है कि ये बच्चियाँ हमारी रही भी हैं कि नहीं, खैरों की तो नहीं हो चुकी। और अफसोस की बात है कि माँ बाप को बचपन से उनके हालात देखने के बावजूद इस तरफ तवज्जो नहीं हुई और यही काफ़ी समझते रहे हैं कि इल्म दीनी इल्म के दीनी इल्म ना सही दुनियावी इल्म में बड़ी तरक्की कर रही हैं और बड़ी स्मार्ट हैं और स्कूल और कॉलेज में लोगों को अपनी तरफ मतवजे करती हैं। ये दुरुस्त है कि हर जगह पर्दे को इंतहाई शिद्दत से नाफिज नहीं किया जा सकता, लेकिन दूसरी तहजीब से मुतासर होकर अगर आप अपनी आला अकदार को छोड़ दें और अपनी बच्चियों और बच्चों को गैरों की तरफ जाने दें तो आपका मुस्तकबिल लुट जाएगा, कुछ भी बाकी नहीं रहेगा। सिखों से फ़ायदा उठाइए, देखो सिखों ने की पहली नस्ल ने अपनी कदीम रवायात को मजबूती से पकड़ा है, एक ज़र्रा भर भी परवाह नहीं की कि उनकी पगड़ियाँ और उनकी दाढ़ियाँ उनके मुतल्लिक दुनिया पे क्या तासुर पैदा करती हैं। नतीजा ये निकला कि सारी दुनिया इस पहलू से उनकी इज्जत पर मजबूर है और कभी किसी जगह भी उनको कदामत पसंद नहीं समझा गया, उन्होंने अपना एक मकाम पैदा कर लिया है माशरे में। लेकिन उनके बाद की जो नस्लें हैं, एक नस्ल छोड़ के दूसरी नस्ल, वो इस पहलू से बुजदिली दिखा गई। और अब अगर आप उनकी नस्लों के सिख बच्चों को यहाँ देखें तो कुछ भी उन्होंने माजी का बाकी नहीं रहने दिया, बज़ाहिर सिर्फ पगड़ी उतारी है और दाढ़ी मूंढी है मगर इस रवायत में उनकी आला अखलाकी अकदार और दीगर ऐसी खूबियों को जिसके ज़रिए से वो खुदा तआला के फ़ज़ल से गैर मामूली दौलत कमाने के अहल थे उनको मिलिया मिट कर दिया। बाज़ रवायतें पकड़नी चाहिए इस पहलू से कि वो हमारे अंदरूनी किरदार की हिफाजत करती हैं, इस पहलू से लिबास भी गैर मामूली अहमियत रखता है। अगर लिबास ऐसा हो कि जैसा माशरे में गैर जिम्मेदार लोगों का लिबास हुआ करता है तो इस थोड़े से फ़र्क के नतीजे में भी आपकी तमाम सबका रवायात मिलिया मिट हो सकती हैं। बस ये पहलू ऐसा है जिसमें मैं समझता हूँ कि अगर टोरंटो का यह हाल है ना, अगर वैंकूवर का यह हाल है तो टोरंटो का भी ऐसा ही होगा और बाहर से आने वाले दूसरे लोगों के ऊपर इसी बीमारी ने हमला किया होगा। बाज़ जगह मैंने देखा और समझाया भी, एक दफ़ा फिर अब मैं आपको समझाना चाहता हूँ कि ये तरीक दुरुस्त नहीं है, ये दीन के लिहाज से बहुत नुकसानदेह है। आप गैरों को तो अपनी तरफ खींचें, यानी आप में से वो जो आला अखलाकी इकदार के हामिल हैं जितना चाहें गैरों को खींचें, अगर अपने बच्चे हाथों से निकल रहे हों तो कुछ भी हाथ नहीं आएगा, आपकी नस्लें बर्बाद हो जाएंगी, आज नहीं तो दो दहाकों के अंदर आप कुछ और कैफियत पाएंगे। ऐसे अहमदियों से हमें एक ज़र्रा भी दिलचस्पी नहीं जो इस तरह बाहर की तरफ बेलगाम दौड़े फिरते हैं। अमले वाक़िया ये है कि सबसे बुनियादी कमज़ोरी नफ्सियाती कमज़ोरी हुआ करती है। अगर आप किसी गैर मुआशरे से मुतासर हो जाएं और ये समझ लें कि वो एक गालिब मुआशरा है तो वहीं इस बात का फ़ैसला हो जाता है कि आपकी अकदार में ज़िंदा रहना है कि नहीं रहना। फिर रफ्ता रफ्ता आगे बढ़ें या तेज़ी से आगे बढ़ें ये महज वक्त से तल्लुक रखने वाली बातें हैं। हकीकत में एक दफ़ा किसी का दिल नफ्सियाती दबाव में आ जाए और ये समझ ले کہ غیر اقدار ہم سے زیادہ اعلیٰ اور زیادہ پسندیدہ اقدار ہیں تو وہی ان کا دین ختم. پھر آگے وقت کی بات ہے کتنی دیر میں ان کا ہلاکت کی طرف سفر مکمل ہوگا. مگر وہ قدم ہمیشہ بیرونی سے اتنے اٹھتے چلے جاتے ہیں, پھر ان کی واپسی کم دیکھی گئی ہے. اس لیے سب سے پہلے نفسیاتی طور پر خودداری پیدا کریں اور اپنے خاندانوں کو یہ سمجھائیں کہ تمہاری اقدار ذلت کے ساتھ دیکھنے والی اقدار نہیں ہے, بلکہ عزت کے ساتھ دنیا کے سامنے پیش کرنے والی اقدار ہے. بعض ماں باپ سمجھتے ہیں کہ اب ان بچیوں کو کیسے ہم پردہ کرائیں, برقعہ اڑھائیں. برقعے کی بات تو بہت دور کی بات ہے. میں ان سے یہ کہا کرتا ہوں کہ جب باہر نکلیں تو قرآن کی بنیادی تعلیم پر عمل کریں, جو خدا تعالیٰ نے ان کو خوبصورتی عطا فرمائی ہے اس کو دکھائیں تو نہ, اس کو دکھا کر لوگوں کی توجہ اپنے بدن کی طرف کیوں پھیرتی ہیں. یہ ایک قسم کی پیشکش ہے کہ آؤ اور مجھے چھیڑو اور مجھے حاصل کرنے کی کوشش کرو. اور اکثر ایسی بچیاں پھر واقعتاً عملاً اپنے آپ کو غیروں کے لیے پیش کر دیا کرتی ہیں, کیونکہ غیروں کی لالچ کی نظر ان پر پڑتی ہے. اور لالچ کی نظر ڈالنے والے 100 ہتھکنڈے استعمال کرتے ہیں اور پھر آخر ان بچیوں کو جیت جایا کرتے ہیں. تو یہ بہت خطرناک بات ہے جس کو آپ معمولی سمجھ رہی ہیں, یعنی مائیں جن کو معمولی سمجھ رہی ہیں. اگر برقعہ نہیں اڑا سکتی تو ان کو یہ بتائیں کہ تم اپنے جسم کی اور اپنے حسن کی حفاظت کرو, ایسا لباس اوڑھو جس کی وجہ سے غیر کو دلچسپی پیدا نہ ہو. اگر ننگا یہاں کا لباس لے کے نکلیں گی تو لازماً غیروں کی نظر اپنی طرف کھینچیں گی. دوسرا, ان کو یہ سمجھانا چاہیے کہ ارد گرد کی دنیا بالکل بے حقیقت اور بے معنی چیز ہے. جو بدنی دلچسپیاں ہیں انہوں نے اس قوم کو تقریباً ہلاک کر دیا ہے. سب سے خطرناک بیماریاں, غلیظ گندی بیماریاں اس قوم میں اس کثرت سے پھیل رہی ہیں کہ آپ ان کا شمار نہیں کر سکتے. ایسے بعض خاندان جنہوں نے اس بات کی پرواہ نہیں کی ان کو یہ بیماریاں لاحق ہوئیں, اگرچہ بہت کم, لیکن سمجھ آ جاتی ہے کہ اس کا پس منظر کیا ہے. چند دن کی زندگی ہے یہ عیش و عشرت کی, اس کے بعد ان کے بڈھے ہسپتالوں میں جان دیتے ہیں یا اولڈ ہومز میں جا کے جان دیتے ہیں. 10-15 سال کا کرشمہ ہے بس, اس سے زیادہ کچھ بھی نہیں. اور جب واپسی ہوگی تو سخت حسرت کے ساتھ واپسی ہوگی, کچھ بھی ہاتھ نہیں آئے گا. اور واپسی ضروری ہے, لازماً ہم سب نے اپنے رب کے حضور حاضر ہونا ہے. اور سب کچھ گنوا کر کھو کر اگر حاضر ہوئے بھی تو پھر آئندہ دنیا میں یہاں کی زندگی کے عمل کچھ بھی کام نہیں آئیں گے, اگر کام آئیں گے تو منفی صورت میں کام آئیں گے. بس اس پہلو سے میں ایک دفعہ پھر آپ کو توجہ دلاتا ہوں کہ تربیت کی طرف پوری توجہ دیں. اور امیر صاحب کینیڈا کا فرض ہے کہ وہ ہر جگہ تربیتی کمیٹیاں مقرر کریں, وہ گہرا تجزیہ کریں اور محض ظاہری طور پر یہ توجہ نہ دلائیں کہ جی برقعہ اوڑھو پردہ کرو, بلکہ دلوں میں پاک تبدیلی پیدا کرنے کی کوشش کریں. یہ تبدیلیاں پیدا کرنے میں MTA بھی ایک اہم کردار ادا کرتی ہے. اس کا ہم نے انگلستان میں عملاً تجربہ کر کے دیکھا کہ شروع میں بعض شہروں میں بڑی کثرت کے ساتھ ایسے گھر تھے جن میں MTA کا انٹینا نہیں لگا ہوا تھا, اور وہ سمجھتے تھے کہ ہمیں کچھ بھی نقصان نہیں ہے. صرف چند ایک تھے, اللہ تعالیٰ جزا دے انصار اللہ کے اس وقت کے صدر صاحب کو, انہوں نے یہ مہم اپنے ذمہ لی اور کچھ قرضے بھی ان کو میں نے مہیا کیے اس اسکیم کو کامیاب کرنے کے لیے کہ ہر شہر میں ہر گھر میں MTA کا انٹینا لگ جائے. اور اللہ کے فضل سے بڑی بھاری اکثریت سے گھروں میں یہ انٹینا لگ چکے ہیں اور ان کے خاندانوں کی کایا پلٹ گئی ہے. ان کے بڑے بھی, ان کے بچے بھی, جن کا کوئی بھی جماعت سے تعلق نہیں تھا, بے اختیار جماعت کے الٹے پڑتے ہیں. अब यहां भी कल आपने वो नगमा सुना था जो वालिबन सरगम क्या था, वो चीचे ये मैं बता देता हूँ आपको। सारा क्या था वो, सारा सरगम तर्किश, हाँ सरदम था, सरदम सारा चीचे ये वो यहाँ की बच्चियों ने एमटीएस से सीखा था और उसका बहुत अच्छा असर तबीयत पर पड़ा। लेकिन ये एक वाक्य नहीं, अमेरिका में मैंने बारहा देखा कि वहाँ एमटीए का इससे भी ज़्यादा गहरा असर पड़ चुका है और बच्चों की काया पलट गई है। वो बैरूनी दुनिया को छोड़कर जमात के अंदर की तरफ सफ़र इख्तियार कर चुकी हैं। तो तरबियत महज ये कहने से नहीं होगी कि अच्छे काम किया करो बुरे काम छोड़ो, क्योंकि इस नसीहत से बाज़ दफ़ा तरबियतें और भी मुतनफ़र हो जाती हैं। तरबियत के लिए हिकमत अमली की ज़रूरत है, अक़ल से काम लें और बच्चों के दिलों में वो हिजान पैदा करें जो हिजान उनको वापस खुदा की तरफ खींच लाए। ऐसा अगर करने में आप कामयाब हो जाएं, जो मुश्किल काम नहीं रहा और एमटीए उसमें इंशाल्लाह आपकी मददगार होगी, तो देखें कि अल्लाह ताला के फल से बहुत नुमाया फ़र्क पड़ेगा। इसका एक तजर्बा मैंने अपनी मुलाकातों के दौरान करके देखा, जिन बच्चों या बच्चियों के मुतलिक महसूस हुआ कि वो गोया हमारे नहीं रहे, उनसे ज़िमन मैंने पूछा कि एमटीए भी आप कभी देखते हैं, तो जवाब मिला कि हमारे घर है ही नहीं। साफ पता चला कि एमटीए होने और ना होने का एक फ़र्क है। अल्लाह ताला अपने फजल से आपको तरबियत की तौफीक बख्शे। तबलीग की तरफ तवज्जो देने की भी बहुत ज़रूरत है, मगर इस तरबियती हालत में आप क्या तवज्जो देंगे? जब तक तरबियत की हालत बेहतर ना हो, लोगों को ऐसे घरों में दाखिल करना जो खुद बेदीन हो रहे हों, हमें कुछ भी फ़ायदा नहीं देगा। जमात की तरबियत मजबूत करें और वो मजबूत तरबियत अपनी ज़ात में एक गैर मामूली कशिश के साथ लोगों को अपनी तरफ खींचेगी। आज तबलीग का बेहतरीन ज़रिया यही है कि अपने अंदर रूहानी आदात पैदा करें, अल्लाह से ताल्लुक़ और मोहब्बत पैदा करें, और वो एक ऐसी कशिश है जिसका मुकाबला बैरूनी दुनिया नहीं कर सकती। वो कशां चले आएंगे अगर आपके अंदर वो खुदाई इलामात देखेंगे। बस सिर्फ बच्चों की तरबियत की तरफ नहीं, अपनी तरबियत की तरफ भी पहले से बढ़कर तवज्जो करें। जिस होम्योपैथिक किताब का मैं जिक्र करता रहा हूँ, उस सिलसिले में कनाडा के सफ़र का मेरा ख्याल है सारी दुनिया पर यह एहसान होगा कि इस सफ़र में मुझे वो किताब पहली दफ़ा देखने और पढ़ने की तौफीक मिली। एक खुतबे में मैंने ये कहा था कि सैयद अब्दुल अली साहब नादिर तालीफ़ व तस्नीफ़ इंशाल्लाह इसकी दुरुस्ती कर सकेंगे, मगर मुझे उससे इल्म नहीं था कि इसमें कौन सी चीज़ें ऐसी हैं जिनकी दुरुस्ती मतलूब है। हकीकत यह है कि इतनी खौफनाक गलतियां हैं और ऐसी खौफनाक इल्मी गलतियां भी हैं जो ना के होने या ना होने किसी चीज़ में इस बात की बजाय नफ़ी इस्तेमाल हो गई है कि बात कुछ की कुछ बन गई है। मैं तो हैरान होकर देखता हूँ जमात अहमदिया को कि मैं इसलिए कि मुझे तकलीफ ना हो, मुझे इतला तक नहीं दी कि इतनी खौफनाक गलतियाँ इस किताब में। बहुत से ऐसे मजामीन हैं जो मुझे भी समझ नहीं आ रहे थे कि मैंने कब कहे थे, इनका मतलब क्या है। इसमें मुझे बहुत वक्त लगा, बहुत गौर से बार बार पढ़ा, फिर समझ आई कि ओहो गलती इस वजह से हुई है। लेकिन सिर्फ यही गलती नहीं, आम जुबान की गलतियां भी बेशुमार हैं। इसलिए नामुमकिन है कि सैयद अब्दुल अली साहब हों या उनकी कोई और उलमा की टीम जो उस किताब को ठीक कर सके। लिखने वालों ने यह जुल्म किया है कि मुझे ये कहा कि दोहराई भी बेहतरीन हो गई है, कोई गलती बाकी नहीं रही, बोलने की उर्दू को लिखने की उर्दू में तब्दील कर दिया गया है, जो हरगिज नहीं किया गया, ना कि उनसे किया जा सकता था और ना जमात इस किताब के अंदाज को समझ सकती थी अगर मैं दोबारा इसका मुतालिया न करता। इसमें ज़रूरी है कि मैं अब आपको बताऊं कि इस सफ़र के आखिरी चंद दिन में मुझे चलते फिरते रातों को दिन को सफ़र में इस किताब के दोबारा मुतालिया की तौफीक मिली है और इसकी जो दुरुस्तियां करनी पड़ी हैं वो हैरत अंगेज हैं। ये गलतियां जगह कैसे पा गई। उर्दू भी नहायत गलीज थी की बजाय था लिखा हुआ है की बजाय है लिखा हुआ है, और इस कसरत से ये गलतियां हैं कि हर सफ़े पर आपको नजर आएंगी। लिखने वालों ने जो मुझे ख़त लिखते हैं उन्होंने इससे फ़ायदा उठाया है, उस फ़ायदे का जिक्र करते हुए वो ये कह देते हैं कि जज़ाकअल्लाह आपने बहुत अच्छा काम किया, और बाद होम्योपैथ भी बड़े अच्छे अच्छे बन गए हैं, लेकिन ये गलतियां अपनी जगह मौजूद हैं। मेरे दिल में कई दफ़ा ये ख्वाहिश उठी कि कोई तो मुझे ये लिख देता कि रख छोड़ा है इन उकदों का हल आपके लिए, ये उकदे मेरे सिवा कोई हल कर ही नहीं सकता था। मैंने लिखी, मुझे पता मैं क्या लिखना चाहता था। और चंद और बातें जो इस ज़िम्न में मुझे बयान करनी ज़रूरी हैं वो ये है कि आप इसका स्टाइल समझें, वरना आप इसको गैर मामूली बातों को दोहराना समझेंगे। जब मैंने ये लेक्चर्स का सिलसिला शुरू किया तो उर्दू क्लास मेरी होम्योपैथी क्लास में हाज़िर होने वाले मर्दों और औरतों ने इस बात का बरमिला इजहार किया कि आप जो कुछ कह रहे हैं कुछ भी हमारे पल्ले नहीं पड़ेगा, हमें समझ आ ही नहीं सकती, और अगर समझ नहीं आ रही तो हम आ तो जाएंगे मगर फ़ायदा क्या। उनसे मैंने कहा कि मैं एक बिल्कुल नई तरज में ये लेक्चर्स दूंगा जो इससे पहले कभी नहीं दिए गए, और इस तर्ज में आपके दिमाग पर ज़र्रा भी बोझ नहीं होगा कि आप उन बातों को सुनें और फिर याद करने के लिए रटें। आप बेतकल्फी से एक कहानी की तरह इन बातों को सुनते रहें। इस वजह से इस किताब में एक नई चीज़ पैदा हुई जो इससे पहले कभी किसी किताब में नहीं देखी गई। शुरू ही से मैंने उन बातों को जिनको मैं समझता था कि दोहराए बगैर वो दिलों में बैठ नहीं सकती, बार बार दोहराना शुरू किया और सुनने वालों के ऊपर उनका बोझ कम करने के लिए उनको दोहराया गया है। उस वजह से जो भी कोई पढ़ेगा वो उसे तकरार न समझे बल्कि इसरार समझे। बाद बातों पर इसरार किया गया है, जब तक वो बार बार सुनी ना जाएं या पढ़ी ना जाएं अज खुद याद नहीं होंगी, बस आप गुजरते चले जाएंगे और आपके दिल में अज खुद होम्योपैथिक का मजमून बैठता चला जाएगा। और दूसरी बात इसमें मैंने ये महसूस किया अब दोहराई के दौरान कि शुरू के एक दो बाबों में ही दरअसल सारी किताब का खुलासा आ चुका है, क्योंकि जब भी किसी बीमारी का जिक्र हुआ मसलन मिर्गी का तो उसके मुतल्लिक वो दवा जो मिर्गी से ताल्लुक में थी उसको समझाने की खातिर वो सारी दवाएं बयान की जो मिर्गी से ताल्लुक रखती हैं, और उनका फ़र्क कैसे किया जाए, क्यों एक को चुना जाए क्यों दूसरे को छोड़ दिया जाए। प्यास का मैंने जिक्र किया था कि जिक्र ही कोई मौजूद नहीं, हालांकि इस किताब में इस तफसील से जिक्र है कि बाज़ बातें खुद मेरे लिए भी इल्म का इजाफा बनी, दोबारा देखने से याद आ गई कि प्यास कई किस्म की है, मुंह खुश्क होता है, मुंह गीला हो फिर भी प्यास लगती है, प्यास बुझने में ही नहीं आती, थोड़े थोड़े पानी की प्यास, ज़्यादा पानी की प्यास, उसका जिगर से क्या ताल्लुक है, दिल से क्या ताल्लुक है, मैदे से क्या ताल्लुक है, कौन कौन सी दवाएं उसमें काम आती हैं, वो सारी दवाएं जो बाद में बयान करनी थी वो शुरू में बयान कर दी हैं, और बयान करता चला गया हूँ। इतनी दफ़ा बयान की हैं कि पढ़ने वाला अगर पढ़ता चला जाए और दिमाग पर जोर न दे तो इसके पहले दो अबवाब पढ़कर ही एक अच्छा भला होम्योपैथ डॉक्टर बन सकता है, क्योंकि आइंदा आने वाली दवाएं इन्हीं अबवाब में मजकूर हैं, उनकी तफरीकी इलामतें इसी किताब में मौजूद हैं। बस अब जो मुझे मुलाकात के वक्त लोग कहते रहे, मैंने उनको यही जवाब दिया कि आप इंतज़ार करें, इसको छपने दें, तो आप खुद ही खसारी किताब ना भी पढ़ें, चंद अबवाब पढ़ लें, वही आपके लिए बहुत बेहतर हैं। जितने मरीज भी मेरे सामने इस मुलाकात के दौरान आए उनमें एक भी ऐसा नहीं जिनके मुतल्लिक इस किताब के इन अबवाब में जिक्र मौजूद ना हो जो मैं दोबारा देख चुका हूँ। इस वक्त तक खुदा के फजल से 200 सफहात की मैं दोहराई कर चुका हूँ। और उम्मीद है वापस पहुंचते पहुंचते 250 कम से कम सफहात हैं जिनकी दुआई हो चुकी होगी, इनको अगर हम शाया करवाना शुरू करें तो अल्लाह ताला के फजल से दोबारा शाया करने के बाद आप पहली से मुआयना करके देखेंगे तो आपको समझ आएगी कि मैं क्या कह रहा हूँ। लेकिन इस ज़मन में एक खुशखबरी भी है, वो खुशखबरी ये है कि एक साहब ने मुझसे इस ख्वाहिश का इजहार किया है कि मेरा नाम ज़ाहिर ना किया जाए, मगर अगली किताब जो तस्हीह शुदा होगी उसका सारा खर्च मैं दूंगा, ताकि आपके दिल पे ये बोझ ना हो कि पहली किताब के लोगों ने खामखा पैसे खर्च किए। जो भी अपनी पहली किताब आपको वापस करे आप उसको मुफ्त ये किताब दे दें। तो अब ये बात भी मेरे दिल से उठ गई, इसका बोझ भी मेरे दिल से उठ गया कि जो बेचारे पहले खरीद बैठे हैं उनका क्या बनेगा। इंशाल्लाह ताला उनको नई तसीशुदा किताब इस शर्त के साथ मुफ्त मिलेगी कि पहली वापस कर दें। तो पहली है, चाहे हम उसको भाड़ में डालें या किसी और बेचारे को दे दें जिसके पास खरीदने की ताकत नहीं, जोर मारो और देखो जितना फ़ायदा भी पहुंचे उतना ही बेहतर है। मगर बहरहाल ये भी एक कनाडा के सफ़र का एक फ़ायदा है, अल्लाह ताला के फजल से तो हमें पहुंचा है। अब मैं एक और मामले के मुतालिक बात करना चाहता हूँ, वो गैम्बिया की ताज़ा सूरत हाल है और इस सिलसिले में जमात को तसल्ली देना चाहता हूँ। गुज़श्ता दो खुतबात में मैं गैम्बिया का जिक्र कर चुका हूँ, किस तरह ये सूरत हाल पलटा खाती रही है, कभी ऊंची कभी नीची, कभी ऐसे आसार ज़ाहिर हुए कि गोया सब मसाइल हल हो गए और हुकूमत गैम्बिया अब पहले की तरह बल्कि उससे भी ज़्यादा शिद्दत के साथ जमात की हर नेक कोशिश में उम्मीद मुआवन होगी। कभी अमलन उनकी ये दोरुखी कि जमात के अमीर को जो चिट्ठी लिखी है कि हमारे ये फैसले थे, वो उन तमाम फैसलों के बरक्स जो रेडियो और टेलीविजन पर दुनिया को बताए गए। इस किस्म की ऐसी चालें चलते रहे हैं लोग कि उसका तबीयत पर बहुत असर था। और एक खुतबे में मैंने ये बयान किया था कि अल्लाह ताला ने गालबन बयान किया था कि अल्लाह ताला ने मुझे सख्त बेचैनी के बाद अलैसल्लाहु बिकाफिन अब्दहु की खुशखबरी दी है, और मैं उम्मीद रखता हूँ कि अब इंशाल्लाह गैम्बिया के हालात पलटेंगे। बस जूँ ही उस मौलवी ने मुबाहला कबूल किया, एक हफ्ते के अंदर अंदर मुबाहला उस पर टूट पड़ा और वो हालात बदले जिनका मैंने पहले खुतबे में जिक्र किया था। अब ये अजीब बात है कि यहीं कैनेडा में दोबारा मुझे एक तजर्बा हुआ, जब उनके वापस बदलने का की इतला मिली और फिर परेशानी शुरू हुई तो फिर एक बेकरारी की रात काटी। उसमें अल्लाह ताला ने एक किस्म की तवज्जो दिलाई, जैसे कोई ये कह रहा हो कि शर्म करो, तुम्हें बताया नहीं हुआ था कि अलैहिस्सल्लाहु बिकाफिन अब्दहु। चुनाचे एक रात मगरिब की नमाज में पहली दफ़ा एक हैरत अंगेज गलती और इसरार के साथ गलती होती रही कि अलैहिस्सल्लाहु बिअहकमिल हाकिमीन कहने की बजाय मैं अलैहिस्सल्लाहु बिकाफिन अब्दहु पढ़ता रहा, और सारे पीछे नमाजी मुझे बार बार कहते रहे अलैहिस्सल्लाहु बिअहकमिल हाकिमीन, मैं फिर अलैहिस्सल्लाहु बिकाफिन अब्दहु, उसके सिवा ज़ुबान पर कुछ नहीं चढ़ता था। जब नमाज ख़त्म हुई तो फिर मुझे समझ आई कि अल्लाह ताला मुझे शर्मिंदा कर रहा है, तो कहा जो था क्यों याद नहीं रहा। और इस वाक़या के चंद दिन के अंदर अंदर बोजिंग साहब को वजारत मजहबी अमूर से हटा दिया गया, अगरचे दूसरा शोबा भी उनके पास है, मगर जो सबसे ज़्यादा जमात से तल्लु रखने वाला शोबा था मजहबी अमूर का, उससे हटा दिया गया। तब मुझे समझ आई कि ये क्यों खुदा तला मुझे तसल्ली दिलवा रहा था और जमात को ये खुशखबरी हो कि उसके नतीजे में वहाँ हालात अब फिर कुछ पलटा खा रहे हैं। लेकिन ये मेरा वादा है कि जब तक इज़्ज़त के साथ और जमात के मफाद में ज़रूरी न समझा गया उस वक्त तक हमारा कोई कारिंदा वापस नहीं जाएगा। जाएंगे तो लाजमन ये यकीन करके कि वो लोग हमसे खेल नहीं खेलेंगे और उसके नतीजे में कोई नुकसान नहीं पहुंचेगा। तो इस सिलसिले में मैं भी दुआ कर रहा हूं, आप भी दुआएं करें, और जिन جماعتوں نے مجھے مختلف مشورے بھجوائے تھے، ان کے مشوروں میں آپس میں تضاد بہت ہے، اتنا حیرت انگیز تضاد ہے بڑی بڑی جماعتوں میں کہ آدمی حیران رہ جاتا ہے. کچھ لوگ ہیں وہ کہتے ہیں یہ گیمبین مثلا اس میں کینیڈا کی امارت بھی شامل ہے کہ گیمبیا کی شرطوں پر ایک شخص کو بھی واپس نہیں بھیجنا چاہیے، کیونکہ وہ ہم سے کھیل کھیلیں گے اور ہمیں اس کا نقصان پہنچے گا. کچھ ممالک افریقہ کے غانا کے ملک ہیں، انہوں نے لکھا ہے کہ ان کی ہر شرط پر بھیجنا ضروری ہے تاکہ وہاں کے عوام میں وہ زیادہ گہرا اثر ڈال سکیں اور اپنے اداروں پر قبضہ کر سکیں. اور افریقہ ہی کے ایک دوسرے بڑے ملک نائجیریا کی رائے یہ ہے اور اسی طرح تنزانیہ کی کہ ہرگز کسی کو وہاں بھیجنا نہیں چاہیے، وہ شریر لوگ ہیں، انہوں نے وعدہ خلافی کی ہے، اس لیے اب ان کو اسی حال پر رہنے دیا جائے جب تک وہ ہماری بات نہ مانے. امر واقعہ یہ ہے کہ پہلے تو میں ان آراء کو مختلف ملکوں میں بھجوا کر انتظار کر رہا تھا کہ سب کی رائے اکٹھی معلوم ہو جائے، لیکن اس دوسرے تجربہ کے بعد میں سمجھتا ہوں کہ ان کی جو بھی رائے ہو یہ معاملہ اللہ تعالیٰ نے اپنے ہاتھ میں لے لیا ہے اور انشاءاللہ اسی کی رہنمائی کے مطابق فیصلے ہوں گے. جانا بہتر ہے یا نہ جانا بہتر ہے اس کے متعلق فیصلے بعد میں کیے جائیں گے. اس وقت تو ہم گیمبیا کی حکومت کے اس خط کے رد عمل کے لیے انتظار کر رہے ہیں جو میں نے اس حکومت کے نام لکھوایا ہے، اور ان کو میں نے صاف کہا ہے کہ جو تم نے پہلے اعلان کیے تھے اگر وہ آپ تمہاری کیبنٹ کے فیصلے نہیں تھے تو تم پر لازم پیشتر اس کے کہ میں کوئی فیصلہ کروں، تم پر لازم ہے کہ نیا اعلان کرو اور کہو کہ ہم نے جھوٹ بولا تھا یا غلط کہا تھا اور اصل فیصلے یہ ہیں جو اس کیبنٹ میں ہوئے تھے. یہ اگر تم کر دو تو پھر ہم سوچیں گے کہ آپ ہی کی شرطوں پر ان خدمت کرنے والوں کو واپس بھیجیں یا نہ بھیجیں. اس کا کوئی جواب ان سے بن نہیں پڑ رہا، مشکل میں پھنسے ہوئے ہیں، اور جب تک اس کا جواب واضح نہ آئے ایک اور طریق میں نے یہ اختیار کیا ہے کہ ایک بین الاقوامی وفد تیار کیا ہے اور گیمبیا کی حکومت کو یہ اطلاع کی ہے کہ یہ وفد جماعت احمدیہ کی نمائندگی میں آپ سے ملے گا. اس میں کینیڈا کے نمائندہ بھی شامل ہوگا، امریکہ کا بھی ہوگا اور بعض افریقی ممالک کی خصوصیت سے نمائندے ہوں گے. وہ افہام تفہیم کے بعد مجھے جو مشورہ دیں گے انشاءاللہ اس پر میں عمل کروں گا. تو یہ معاملہ ابھی لٹکا ہوا ہے، گو مگو کی حالت میں ہے، اور میں سارے احباب جماعت کو درخواست کرتا ہوں کہ وہ اس کو اپنی دعا میں یاد رکھیں. اس ضمن میں اب میں یہ بھی عرض کرنا چاہتا ہوں کہ آپ لوگ جو یہاں تشریف لائے ہیں بہت دور دور سے، اس کثرت سے وینکوور سے باہر سے لوگ تشریف لائے ہیں کہ وینکوور والوں کی تعداد کم رہ گئی ہے اور ان کی تعداد بڑھ گئی ہے، اسی لیے جو غیر معمولی رش دکھائی دیتا ہے یہ دراصل وینکوور کے باشندوں کا نہیں بلکہ زیادہ تر باہر سے آنے والوں کا ہے. وینکوور کے 585 احباب یہاں یا مرد و زن شامل ہوئے اور باہر سے آنے والے 640 ہیں، جو کینیڈا کے مشرق سے لے کر مغرب تک ہر طرف سے پہنچے ہیں. اسی طرح امریکہ کی ریاستوں سے بہت دور دور سے تکلیف اٹھا کر احباب جماعت یہاں پہنچے ہیں. یہ ایک تو اس بات کی علامت ہے کہ یہ جماعت اپنے خلوص میں زندہ اور بے مثال جماعت ہے، کوئی دنیا کی طاقت اس کو مٹا نہیں سکتی. کامل یقین پر فائز ہے کہ ہم سچے ہیں اور سچائی کی نے ان کے دلوں میں ایک ایسا ولولہ اور قربانی کی روح پیدا کر دی ہے کہ حقیقتاً دنیا میں کسی جگہ بھی آپ کو اس کا عشر عشیر بھی دکھائی نہیں دے گا. اللہ کرے آپ کے یہ خلوص بڑھتے رہیں، آپ کے جذب عمل میں نئی انگیخت ہو اور پہلے سے بڑھ کر آپ خدمت کے مواقع سے فائدہ اٹھائیں. اور میں آپ سب کا ممنون احسان ہوں کیونکہ آپ کی چہرے دیکھ کر میرا دل بڑھتا ہے، ایسی محبت ہے جس کو میں بیان نہیں کر سکتا. حضرت مسیح علیہ السلام نے فرمایا تھا آپ میرے اعضا ہیں. مجھے حقیقتاً اعضا اور بچے دکھائی دیتے ہیں، بوڑھے بھی ہوں تو لگتا ہے جیسے اپنا بچہ ہو، اور یہ میری خوبی نہیں، یہ آپ کا اخلاص ہے جو میرے آئینے میں دکھائی دے رہا ہے. اللہ تعالیٰ خلافت کو اور جماعت کو ہمیشہ ایک رکھے، ہر دل ایک ہی طرح دھڑکے، ہر ذہن ایک ہی طرح سوچے، ہر طبیعت میں ایک ہی بات ہی جان پیدا کرے، ایک ہی بات سکون پیدا کرے. یہ وہ وحدت ہے، یہ خدا کی وہ توحید ہے جو دنیا پر نافذ ہوگی، اور دنیا کو اسی توحید نے جیتنا ہے. اللہ تعالیٰ آپ کو اور مجھے اس کی توفیق عطا فرمائے، اور آپ سب جو بڑی محبت سے دور دور سے آئے ہیں ان کو خیر و عافیت سے اپنے گھروں میں واپس لے کے جائے. ان کا سفر فائدے کا سفر ہو، کسی نقصان کا موجب نہ بنے. اس کے بعد میں آپ سے اجازت چاہتا ہوں. السلام علیکم ورحمۃ اللہ. الحمد للہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلل فلا هادی له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله. عباد الله رحمكم الله، ان الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.